यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको समसामयिक राजनैतिक परिस्थिति, जेएनजी पुस्ताका माग सम्बोधन, आसन्न निर्वाचन लगायतका विषयमा जेएनजी समूहका प्रतिनिधिसँग हिजो राष्ट्रपति कार्यालयमा छलफल गर्नुभएको छ। छलफलमा सुशासन, संविधान संशोधन लगायतका विषयमा जेएनजी समूहका प्रतिनिधिले आफ्नो धारणा प्रस्तुत गरेका छन्। जेएनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राजनैतिक दल लगायत सबै तह र तबकालाई आह्वान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्री परिषदका सदस्यहरूसँग छलफलपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै उहाँहरूले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गर्नुभएको हो। संसदीय अभ्यासमा रहेका पुराना दलहरू निर्वाचनमा भाग नलिए चुनाव नहुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उहाँहरूले बताउनुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरू र सरकार बीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो। छलफलमा राजनैतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षा लगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारका तर्फबाट राजनैतिक दलहरूलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि हिजो उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंजमा उपचार भइरहेको छ। सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेलका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल हिजो अस्पताल भर्ना हुनुभएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ। मन्त्री परिषदको यही असोज 23 गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो। शिक्षा मन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ। गत पुस 2 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खोजबिन समितिका सदस्य महेन्द्र थापाले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो। 2080 जेठ 17 गते मन्त्री परिषदबाट पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भएको थियो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक असोज 28 गते हुने भएको छ। असोज 23 शुरू भएको केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी एवं कार्य सम्पादन समितिको बैठक केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा 2 दिनपछि सारिएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। बैठकमा भदौ 23 र 24 घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भएको प्रवक्ता डाक्टर महतले बताउनुभयो। निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न नसकेको बुझाइरहेको पनि उहाँले बताउनुभयो। नेपाली कंग्रेसका युवाहरूले युवा पुस्ताको प्रतिनिधित्व हुने गरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन्। हिजो पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी एवं केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवा मैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन्। युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा पनि 40% युवालाई पार्टीको उम्मेद्वारका रूपमा अगाडि बढ़ाउनु पर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बन गर्न, पार्टीमा मनोनित र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी 40% युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र ब्याङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल सम्बन्ध उल्लेख गर्न सकिने बताउनु भएको छ। राष्ट्रिय विभूति शंखधर साखुवा प्रतिष्ठान मध्यपुर थिमी भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल सम्बन्ध 1146 अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले अर्थमन्त्री मार्फत नेपाल राष्ट्र ब्याङ्कको ब्याङ्कका गवर्नरसँग छलफल गरी सरकारले नेपाली नोटमा नेपाल सम्बन्ध प्रयोग गर्ने बारे छलफल गर्ने बताउनुभयो। बाराको सिमरौनगढ़मा हिजो माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। सिमरौनगढ़ नगरपालिका वड़ा नम्बर 6 पानी ट्याङ्की नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिमरौनगढ़ वड़ा नम्बर 6 सानो इटवालकी 70 वर्षीय शारदा देवी महतो र 15 वर्षका सुनिल महतो रहेका छन्। घटनामा 6 जना घाइतेहरूको सिमरनगढ़ र कलैया स्थित अस्पतालमा उपचार भइरहेको छ। स्याफ्रु रसुवागढ़ी खण्डमा करेन्ट लागेर हिजो एकजना एक्सकाभेटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका 3 50 वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो। भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुननिर्माण रहेको बताउनु भएको छ। हिजो बाढ़ी पहिरो प्रभावित जिल्ला इलामको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले तत्कालीन राहत र दीर्घकालीन पुननिर्माणको काम अघि बढ़ाइने उल्लेख गर्नुभयो। उहाँले राजदुवाली सड़क, मिल घुम्ती लगायतका क्षतिग्रस्त सड़क र संरचनाको अवस्था अवलोकन गर्नुभयो। असोज 18 गते रातीको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बाढ़ी र पहिरोका कारण हालसम्म इलाममा 39 जनाको मृत्यु भएको छ। गत असोज 18 गतेको अत्याधिक वर्षापछि आएको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली सड़क खण्डमा ठूलो पहिरो खसेपछि आवत जावत पूर्ण रूपमा रोकिएको छ। सड़क डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सड़क खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन्। सड़क विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सड़क खुलाउने प्रयास गरिरहेका छन्। सड़क खुलाउने प्रयास भइरहेको सड़क डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो। ठूलो पहिरो खसेकाले सड़क सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो। गत भदौ 23 र 24 गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म 23,22,78,00,000 बराबरको बीमा दावी गरिएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरूले 1,58,56,00,000 रूपियाँ बराबरको भुक्तानी गरिसकेका छन्। बीमा बापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ। हालसम्म कुल 3,09,00 बीमा दावीको आवेदन परेको प्राधिकरणले जनाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवाबाट आजदेखि पुनः नियमित उडान शुरू हुने भएको छ। थाई एयर एसियाले आजबाट भैरवा थाइल्याण्ड बीच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको हो। विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा 2 उडानका लागि अनुमति दिइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको टेनेसी राज्यमा रहेको सैनिक विस्फोटक सामग्री उत्पादन केन्द्रमा विस्फोट हुँदा 18 जना हराइरहेका छन्। सो केन्द्रमा सेनाको हतियार उत्पादन र विस्फोटक पदार्थहरू व्यवस्थापन गर्ने गरिएको थियो। मेक्सिकोमा बाढ़ीका कारण कम्तीमा 28 जनाको मृत्यु भएको छ। वर्षापछिको बाढ़ीले खोलाले सतह पार गरेको अधिकारीहरूले जनाएका छन्। सबैभन्दा बढ़ी पूर्वी मेक्सिको हिडाल्गो क्षेत्र नराम्ररी प्रभावित भएको र जहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। बाढ़ीका कारण हजारौं घरहरू ध्वस्त भएको र सड़क बन्द भएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिनादेखि चीनबाट आयात हुने सामानमा 100% थप भन्सार शुल्क लगाइने बताउनु भएको छ। अब अन्त्यमा खेलकुद। विश्वकप टी20 क्रिकेट छनौट अन्तर्गत आज नेपाल र युएई बीच प्रतिस्पर्धा हुँदैछ। आज बिहान 11:45 बजे चिर प्रतिस्पर्धी नेपाल र युएई बीच ओमानको मस्कटमा प्रतिस्पर्धा हुँदैछ। गत वर्ष नेपालले युएईलाई पराजित गर्दै विश्वकप छनौट भएकाले दुई टोली बीचको खेलले थप महत्व पाएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।